नमस्कार, अन्तरसंवादबाट सन्तोष रिग्मी। हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरूले अनुकूल हुने गरी शैक्षिक क्यालेण्डर लागू गर्न सरकारसँग माग गर्नुभएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई हिजो भेट गर्नुभई सांसदहरूले हिमाली जिल्लामा मंगिरदेखि फागुन महिनासम्म अत्यधिक हिमपात हुने गरेका कारण विद्यालय सञ्चालन, विद्यार्थीको नियमित उपस्थिति एवं समग्र शैक्षिक क्यालेण्डरमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले शैक्षिक सत्रको समय मौसम अनुकूल व्यवस्थापन गर्नका लागि आग्रह गर्नुभएको हो। हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे सांसदहरूले यसअघिदेखि नै आवाज उठाउँदै आउनुभएको थियो। मुस्ताङका सांसद योगेश गौचन थकालीसँग यिनै विषय र राजनीतिक विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा जोड़िनु भएको छ। थकालीज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
अब यहाँहरूले हिजो शिक्षा मन्त्रीलाई भेट्नुभयो, के कुरा भयो खासमा?
खास गरी त्यो हिजो एउटा फलोअप मिटिङ थियो। सबैभन्दा पहिला चाहिँ हाम्रो यो सम्माननीय प्रधानमन्त्रीसँग गत 24 गते जुन हाम्रो गण्डकी क्लस्टरको गर्ने सभा सदस्य निर्वाचित प्रत्यक्षबाट सबैसँगको भेटमा चाहिँ मैले चाहिँ मुस्ताङको तर्फबाट कुरा राख्ने बेलामा चाहिँ यो मुस्ताङको मात्र नभइकन समग्र साविकको 16 हिमाली जिल्लाको जुन यो शैक्षिक सत्रको विषयमा पनि राखेको थिएँ मौखिक र लिखित। त्यसैको फलस्वरूप उहाँबाट सहजीकरण भएर लगत्तै लाइन मिनिस्ट्री शिक्षा मन्त्रालय मन्त्रीज्यूसँग भेटेर ध्यान आकर्षण गराएको थिए। त्यसैको फलस्वरूप हिजो हामी हाम्रै ब्रडर कन्सेन्सस बिल्डअप गर्नको लागि सबै हिमाली जिल्लाको मान्यज्यूहरूसँग एकचोटि छलफल गरेर के कसो गर्न सकिन्छ भन्ने विषयमा हिजोको बैठक थियो। विशेष गरी मूलत शैक्षिक सत्रलाई असिमेट्रिक, अब यो तपाईँको पहिला विगत यो 2079 साल 10-15 यो शिक्षा तथा मानव स्रोत केन्द्रको निर्णय पश्चात चाहिँ नेपालैभरि शैक्षिक सत्र लागूमा यो युनिफर्मिटी एकरूपता ल्याउने जुन निर्णयको कारणले हामी हिमाली जिल्ला मुस्ताङ लगायत समग्र अरू हिमाली जिल्लामा पनि जुन प्रत्यक्ष करिब करिब 3.5-4 लाख बालबालिकाको पठन पाठनमा प्रत्यक्ष असर परेको हुँदाखेरि चाहिँ त्यो विषयलाई फेरि हामीले ध्यान आकर्षण गरेर पुनरावलोकन गरी र हाम्रो संविधानको धारा 18 जुन समानताको हक र धारा 31 जुन शिक्षाको हकले पनि समानता खोज्दैन कि यसले सब्स्टान्सिभ इक्वालिटी भन्दा तात्विक समानता यसले समन्यायिक हक पनि हुनुपर्छ भन्ने जुन मान्यतालाई पनि हामीले यो हाम्रो मौलिक हक हो हाम्रो हिमाली जिल्लाको भाइ बहिनीहरूको शिक्षाप्रति। र यो मैले उहाँलाई पटक पटक भनेको छु प्रधानमन्त्रीज्यूलाई पनि र हाम्रो शिक्षा मन्त्रीज्यूलाई पनि, होइन हामी हिमाली क्षेत्रको सांसद भएर हिमालको मुद्दा बोल्छौँ, होइन अरू अन्य विषयमा बोल्छौँ, तर हामी समग्र नेपाल र मुलुकको विषय बोल्नुपर्छ भनेर तपाईँहरूले पनि यो मुद्दालाई कम्तीमा पनि हिमाली जिल्लाको नभइकन मुस्ताङको नभइकन यो समग्र एउटा यो नेसन बिल्डिङ प्रोसेस यो समृद्ध नेपाल निर्माणको प्रक्रियामा पनि यो एउटा मुस्ताङ लगायत हिमाली जिल्लाको यी कुराहरूलाई सँगै लान सकिन्छ भन्ने कुराले बुझिदिनुहोस् भनेर हामीले उहाँहरूलाई भनेका छौँ।
उहाँहरूको के रह्यो प्रतिक्रिया?
अब 24 गतिको दिन सामान्य प्रधानमन्त्रीज्यूले सायद मलाई जातमा लाग्छ गण्डकी क्लस्टरको भेटमा सबैभन्दा चास लाएर र सबैभन्दा चासो दिएर लिनुभएको विषय मध्येको यो एउटा विषय हो। तत्पश्चात उहाँकै निजी सचिवालयबाट सहजीकरण पत्र गई शिक्षा मन्त्रीज्यूबाट पनि त्यही पत्रको फलोअप स्वरूप र मान्यज्यू हजुरको यो जुन भन्नुहोस् यो त मलाई थाहा थिएन र हजुरकै इनिसिएसन र हजुरकै नेतृत्वमा अब हामीले यो हिमाली क्षेत्रको यो शैक्षिक सत्रबारे एकचोटि छलफल गरेर यो हामीले गर्नै पर्छ, यो त एकदमै अन्याय हुन्छ भन्ने खालको कुरा गर्नुभएको थियो। र अहिले फलस्वरूप अब हामीले हिजो सबै स्टेक होल्डरहरू जस्तो शिक्षा सचिवज्यूहरू हुनुहुन्थ्यो, होइन तपाईँको सबै विभागीय प्रमुखहरू हुनुहुन्थ्यो, मन्त्रीज्यूको उपस्थितिमा हामीले कुरा राखिसकेपछि किनभने कुनै पनि एउटा आर्थिक वर्षमा जहिले पनि हाम्रो हिमाली जिल्लाको एउटा त्यहाँको एक्जिस्टेन्सियल स्ट्राटेजीकै लागि भए पनि के हुन्छ भने वर्षको कम्तीमा पनि 2-3 महिना मिनिमम 3 महिना पनि जुनसुकै अवस्था पनि मङ्सिर पुष माघ अन्त पुष माघ फागुन त हामी जहिले पनि अब हामी सबै तल झर्छौँ त्यो घर कुर्ने र घर हेर्नलाई होइन पशुपालन हेर्ने र त्यो न्यूनतम दैनिकी हेर्नेको व्यवस्थापन गरेर प्रायः सबै तल झर्नुहुन्छ। त्यो अवस्थामा अब यो कुरो त प्रत्यक्ष बालबालिकाको पठन पाठन उहाँहरूको भविष्य उहाँहरूको मौलिक शिक्षाप्रतिको हकसँग जोडिएको र उहाँहरू पनि अब त्यहाँ बस्न नसक्ने र कम्प्लिटली दुई महिना तिन महिना त्यहाँबाट होइन अब विमुख हुने र त्यसको प्रत्यक्ष असर तपाईँको कम्तीमा पनि 60 दिन अरू जिल्लाभन्दा तुलनात्मक हिसाबमा हिमाली जिल्लाहरूमा र यस्तो शैक्षिक सत्रको यो जुन युनिफर्मिटीले गर्दाखेरि कम्तीमा पनि 60 दिन हाम्रो लर्निङ ग्याप हुँदो रहेछ। त्यसै पनि हिमाली जिल्लाका विद्यार्थी भाइ बहिनीहरूले 60 दिन कम पढ्न पाउनु हुँदाखेरि चाहिँ अब उपरान्त चाहिँ यो कुराहरूलाई समायोजन गरेर अब जुन पहिलाकै जस्तो यो 79-10-15 भन्दा अगावै जुन हामीले फागुनबाट फागुनको पहिलो हप्ताबाट सुरु गरेर पुष माघमा सिद्धाउँछौँ त्यो नै सबैभन्दा व्यावहारिक हुन सक्छ हरेक हिसाबले होइन त्यहाँको तपाईँको विशेष गरेर मौसमको कारणले किनभने यो 2-3 महिना हिमपात र अत्याधिक चितो -15, -20, -30 डिग्री सेल्सियस परि जाने र त्यस्तो बेलामा व्यवहारिक हिसाबले पनि एउटा दैनिकीमै एउटा एउटा एडल्ट एउटा एउटा 30-35-40 वर्ष बसेकोलाई त दैनिक जीवन यापन गर्न कठिनाइ हुन्छ भने त्यो ससाना बालबालिका जो विद्यार्थी भाइ भनेको उनीहरूको शिक्षा मात्रै उनीहरूको स्वास्थ्य उनीहरूको प्रत्यक्ष उनीहरूको न्यूनतम मौलिक हकमा पनि हनन हुने हुँदाखेरि यो कुरा किनभने अब यसको सफल अभ्यासहरू हामीले मैले उदाहरण पनि दिएँ हाम्रो छिमेकी जिल्ला हाम्रो छिमेकी मुलुकहरूमा पनि यस्तो प्र्याक्टिस छ जस्तो इन्डियाको लद्दाखमा नर्डिक कन्ट्रिजहरू जस्तो नर्वेतिर पनि यसको गुड प्र्याक्टिसहरू छ।
यो अब यहाँले यहाँले हजुर यहाँले जसरी यो अभियान भनौँ एउटा प्रयास चाहिँ अगाडि बढाउनु भयो यसमा चाहिँ के कारणले यसलाई चाहिँ नै एकीकृत अथवा चाहिँ एकरूपता सरकारले तत्कालीन सरकारले गरेको रहेछ 79 माघको 15 गतिको निर्णय चाहिँ के आधारमा भएको रहेछ?
हिजो हामीले यही भन्यो कि त्योभन्दा अगाडि त अहिले हामीले अहिलेसम्म अरू जिल्लाहरूमा जस्तो वैशाखदेखि सुरु भए पनि चैत फागुनबाट सुरु के अरे चैतबाट सुरु भए पनि हिमाली जिल्लाहरू मुस्ताङ लगायत अरू जिल्लाहरूमा त यो सबै कुरोलाई मध्यनजर गरेर हामीले फागुनको पहिलो साता सुरु गरेर पुष माघमा सिद्धिने गरेको थियो। त्यसबाट होइन तपाईँको हाम्रो भूगोल पाउँदो हाम्रो निड बेस हाम्रो रिक्वायरमेन्ट अनुसारको त्यो भएको थियो। तपाईँहरूले त्यो एकरूपता शिक्षाको एकरूपता युनिफर्मिटी ल्याउने एउटा जुन एउटा सैद्धान्तिक हिसाबले एउटा यो अब त्यो समानताको हिसाबले गर्नुभयो त त्यसले चाहिँ उहाँहरूको भनाइ के थियो भने एउटा युनिफर्म हुनुपर्छ सबै वान नेसन वान पोलिसी हुनुपर्छ भने एउटा युनिफर्मिटी ल्याउनको लागि हामीले गरेको भन्ने कुरा गर्नुभयो। तर मैले भने यो गर्दाखेरि अब समन्यायिक त भयो समन्यायिक भएन तर तपाईँहरूले त्यो जुन
एकरूपता भयो तर समन्यायिक भएन हजुर। अब यसमा चाहिँ यसमा के अब प्रधानमन्त्रीले जुन कुरा भन्नुभयो अथवा प्रधानमन्त्रीको सचिवालयबाट यहाँलाई पछि फलोअपमा जसरी कुरा आयो हिजो यहाँले शिक्षा मन्त्रीसँग शिक्षा सचिवज्यू लगायतका चाहिँ अधिकारीहरूसँगको भेटमा चाहिँ उहाँहरू पनि सकारात्मक हुनुभयो अब यसमा चाहिँ हामी अगाडि बढ्छौँ भनेर
हामीले सुझाएका छौँ के छौँ भने अब हामीले पोलिसीमा हामीले पोलिसी लेभलमा हामीले तपाईँहरूलाई ध्यान आकर्षण गराएको छौँ र त्यहाँको सामाजिक र व्यावहारिक र तपाईँको जुन चुनौतीको विषयमा पनि तपाईँलाई हामीले ध्यान आकर्षण गराएको छौँ र हामीले के भनेको छौँ भने अझ बृहत्तर स्टेक होल्डरसँग पनि एकचोटि इङ्गेज गरौँ होइन किनभने यो प्रत्यक्ष यो 4-4.5 लाख विद्यार्थी भाइ बहिनीहरूको विश्वको भविष्य र शिक्षाको विषयको सवाल छ। त्यो भएको भए चाहिँ अब हामीले के सुझाएका छौँ भने 1-2 वटा कुरा जस्तो अहिले अहिले तत्कालको लागि त जुन यो अभूतपूर्व यो एनर्जी क्राइसिसको कारणले जुन शनिबार र आइतबार जुन बिदा दिने लागू गरिएको छ त्यो विषयलाई पनि मैले के भने एउटा सुझाएको एउटा यो कुराले गर्दाखेरि अब हिमाली जिल्लाहरूको अब त्यहाँको शिक्षक अथवा त्यहाँको विद्यार्थीहरूको यो शैक्षिक प्रणालीमा तपाईँको जस्तो विधामा के हुने हो अब यदि साँच्चीकैको हामीले आउने 84-85 अर्को आर्थिक वर्षबाट यो हामीले फागुनबाटै फागुनमा पनि अझ मैले के पहिला भन्दा अलिकति यो ग्लोबल वार्मिङले गर्दाखेरि चाहिँ यो प्रणाली मौसमी प्रणाली पनि अलिकति चेन्ज भएको भएर चाहिँ फागुन एकै भन्दा पनि मध्य फागुनबाट सुरु गर्ने कि भन्ने एउटा सुझाए र अर्को यो जुन मैले अघि त्यो शनिबार र आइतबारको जुन बिदाको कुरा गरे अब त्यो हिमाली जिल्लाहरूमा चाहिँ शनिबार त हुने नै भयो आइतबारको त्यो बिदालाई कटौती गरेर र यो फेस्टिभल जुन दसैँ तिहार अब के हुन सक्छ भए गरेको हाम्रो मौजुदा जहाँनिर हामीले व्यवस्थापन गर्न सक्छौँ यो विधालाई व्यवस्थापन गरेर बढीभन्दा बढी यो शैक्षिक सत्रलाई यो टुङ्ग्याउनका लागि कम्तीमा पनि हिमाली जिल्लाहरूमा चाहिँ यो आउने यो यो चालु अब जुन यो सरकारले वैशाखको 18 कि 21 गतिबाट सुरु हुने भन्ने जुन शैक्षिक सत्र छ त्यसलाई कम्तीमा पनि पुनी पुस माघमा पुसमा सटुङ्ग्याउने गरेर हामीले कुनै एउटा व्यवस्थापन मिलायो भने अहिलेबाटै सायद हामीले लिएको र तपाईँहरूलाई कन्भिन्स गराएर सरकारलाई पनि अर्को 84-85 चाहिँ तपाईँको चाहिँ हिमाली जिल्लाहरूमा निड बेस रिक्वायर बेस होइन रिक्वायरमेन्टमा आधारित यो व्यावहारिक हिसाबले अगाडि अब जस्तो पहिलाकै जस्तो असेमेट्रिक एकाडेमिक क्यालेन्डर जुन फागुनबाट सुरु गरेर तपाईँको अर्को मङ्सिर पुसमा सिधाउनको लागि चाहिँ हामीलाई मद्दत पुग्छ कि भन्दा हामीले अहिलेदेखि नै हाम्रा क्रियाकलाप र पोलिसी इन्टरभेन्सनहरू गर्नुपर्छ भनेर मैले एउटा त्यो पनि सुझाएको थिएँ कि उहाँहरू कन्भिन्स हुनुहुन्थ्यो
हजुर हामी अन्तरसम्वादमा छौँ हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले अनुकूल हुने गरी शैक्षिक क्यालेण्डर लागू गर्न सरकारसँग माग गर्नुभएको छ यसअघि उहाँहरूले प्रधानमन्त्रीसँग छलफल गर्नुभएकोमा हिजो शिक्षा मन्त्री र शिक्षाका उच्च अधिकारीहरूसँग छलफल गर्नुभएको हो यिनै विषयमा हामी अन्तरसंवादमा केन्द्रित भइरहेका छौं मुस्ताङबाट निर्वाचित सांसद योगेश गौचन थकाली हामीसँग कुराकानीमा हुनुहुन्छ जस्तो अब यो यो त शैक्षिक सत्रको क्यालेण्डरको सन्दर्भ भयो होइन जलवायु परिवर्तनले सबैभन्दा बढ़ी हिमाली क्षेत्र प्रभावित छ खास गरी त्यहाँको जनजीवनमै चाहिँ ऐतिहासिक भनौं या अभूतपूर्व भनौं या चाहिँ धेरै नै असर गरिरहेको सन्दर्भ छ अब यसमा विभिन्न क्षेत्रले आवाज त उठाइ नै रहेका छन् अब यसमा गर्नुपर्ने सन्दर्भमा चाहिँ के गरेर यसको अलिकति अनुकूलता सिर्जना गर्न सकिन्छ अथवा पुनरुत्थान गर्न सकिन्छ यो सन्दर्भलाई कसरी जोड्न सकिएला
अब यो जलवायु परिवर्तन एउटा एक्जिस्टेन्सियल थ्रेट अब मुस्ताङ अब हाम्रो यो अस्तित्वमालाई चुनौती दिन एउटा हाम्रो यो साझा यो नेपालको मात्र होइन संसारकै एउटा साझा चुनौती र त्यसैमा पनि हामी नेपाल अग्रपङ्क्तिमा नेपालभित्र पनि हिमाली जिल्ला जस्तो मुस्ताङ बनाङ लगायत सबै हिमाली जिल्ला सबैभन्दा अग्रभाग र अग्रपङ्क्तिमा रहेको कुरा सबैलाई सर्वविदितै छ तत्पश्चात तपाईँको यो हाम्रो यसले हाम्रो अब मुस्ताङ यस्तो एउटा क्षेत्र मुस्ताङमा एउटा यस्तो उदाहरण पनि छ जसले क्लाइमेट इन्ड्युस रेफ्युजी यो जलवायु परिवर्तन र यो जलवायुको कारणले होइन तपाईँको मानव अस्तित्व र मानव बस्ती र आफ्नो अस्तित्वको हकलाई पनि चुनौती दिएर विस्थापित गरिएको दुई तिनवटा उदाहरणहरू छ जस्तो उपल्लो मुस्ताङको धे समजुङ पुरानो गाउँमा होइन यो दुई धे गाउँमा र समजुङ गाउँमा त्यहाँ जलवायु परिवर्तनको कारणले जुन पानीको स्रोत चाप र स्रोतको कमी र कम हुँदै गएपछि त्यो बस्ती नै स्थानान्तरण गर्नु परेको अवस्था छ एउटा त्यो यो त कस्तो भने यो यसले अरू चुनौती भन्दा पनि त्यहाँको सदियौँदेखि बसोबास गरेको आदिवासी जनजाति हाम्रा त्यहाँका उसहरूलाई अब आफ्नो बस्ती नै सार्नुपर्ने खालको क्लाइमेट इन्ड्युस रेफ्युजीको ज्वलन्त भिक्टिम पनि भएको हामीलाई ज्वलन्त उदाहरण छ यति अब अरू कुरा त सेकेन्डरी तपसिल भयो नि सबैभन्दा पहिला त आफ्नो मौलिक हक र बाँच्न सक्ने एउटा वातावरण हो पनि अरू आर्थिक क्रियाकलाप यसको फाइनेन्सियल यसको इकोनोमिकल यसको सोसियल यसको तपाईँको टुरिज्मको पर्सपेक्टिभले आर्थिक हिसाबले सामाजिक हिसाबले इभन शैक्षिक अब जस्तो विद्यार्थीकै भाइ अब यो सबै कुराहरू अब अहिले सबै इन्टरसेक्सन र यो क्रस कटिङ इस्यु भएको भएर चाहिँ यो जलवायु परिवर्तनले सबै पक्षलाई बृहत्तर हाम्रो सामाजिक आर्थिक पक्ष र राजनीतिक पक्षलाई छुने भएको हुँदाखेरि चाहिँ राज्यले पनि यो मुद्दालाई विशेष गरेर अग्रपङ्क्तिमा र प्रायोरिटीमा राखेर अब तपाईँको नीतिगत तपाईँको संशोधनहरू अब यसले प्रत्यक्ष असर जसरी पारेको छ त हिमाली क्षेत्रहरूमा त्यसको भिक्टिम भएका त्यसले गर्दा जुन अपर्च्युनिटी कस्टहरू घट बढाइदिएको छ अपर्च्युनिटीहरू स्विङ गरिदिएको छ, खुम्चाइदिएको छ, यी सबै कुरोलाई तुलनात्मक हिसाबमा मूल्याङ्कन गरेर यो क्लाइमेट, यो तपाईँको जलवायु परिवर्तनको मुद्दालाई सबैभन्दा प्रायोरिटीमा राखेर तत् क्षेत्रको बसोबास गर्ने सम्पूर्ण त्यहाँका आदिवासी जनजाति अथवा दलित महिला जति पनि छ, पहिला उहाँहरूलाई चाहिँ कसरी इन्सेन्टिभाइज गर्नु छ, पोलिसीले कसरी उहाँहरूलाई त्यो क्षेत्रमा त्यही बस्न छन् जुन इकोनोमिकली डिप्राइभ भएको जुन अपर्च्युनिटीलाई स्विङ गरेको छ यो जलवायु परिवर्तन, त्यसलाई कसरी त्यसको कम्पेन्सेट गर्न सकिन्छ, जस्तो स्पेसल इकोनोमिक जोन डिक्लेयर गरेर हुन्छ कि तपाईँको यो अहिले विभिन्न अल्टरनेटिभ अब क्लाइमेटको फन्डहरू होइन हामीले दाबी गर्न सक्छौँ, कार्बन ट्रेडिङको कुरा छ, तपाईँको हाइब्रिड तपाईँको होइन अब अहिले विभिन्न टुल्स मेकानिजम्सहरू छ, तपाईँको जिसिएफ छ, ग्लोबल क्लाइमेट फन्डहरू छन्, यहाँ विभिन्न छ, त्यो भएर अब मैले यस्तो हेर्छु राज्यले नबुझेको होइन भनौँ भने बुझेको जस्तो पनि देख्छु, काम गरेको छैन भने अलिअलि काम गरेको जस्तो पनि देख्छु, तर नेपालको हकमा नेपाल सरकारले यसलाई च्याम्पेन गरेर यसको वकालत गर्नुपर्ने र यसको यसको सम्भाग हुनुपर्ने ठाउँमा मैले नेपाल भन्दा पनि दार्जिलिङ निकायको संस्था र अलिकति त्यस्ता हाम्रा स्टेक होल्डर्सहरूको अलिकति बढी एडभोकेसी र अलिक बढी इङ्गेजमेन्ट देख्छु, तर मेरो अनुरोध सरकारलाई के हो भने जलवायु परिवर्तनले सबैभन्दा पहिला चाहिँ यसले चाहिँ डिस्प्रोपोर्सनेटली चाहिँ हामी जस्तो हिमाली जिल्लाहरूलाई चाहिँ एकदमै धेरै असर गरेको हुँदाखेरि चाहिँ सबैको अग्रभागमा यी कुराहरूलाई राखेर नीतिगत संशोधन तपाईँको संस्थागत हिसाबले पनि अब त्यो चाहिन्छ भने त्यो खालको एरेन्जमेन्ट र रुटमा तपाईँको बटम अफ द पिरामिड जुन अब महिला यसले धेरै असर त सबैलाई गर्छ तर यसको झन् बढी असर कसलाई गर्छ भने सीमान्तकृत वर्ग होइन तपाईँको के अरे महिला अलिकति कम तपाईँको दलित पिछडिएको क्षेत्र यसलाई झन् बढी गर्ने हुँदाखेरि चाहिँ यी सबै कुराहरूलाई केन्द्रबिन्दुमा राखेर चाहिँ यो समग्र होलिस्टिक यो स्पेसल इकोनोमिक जोन भनेर हुन्छ कि माउन्टेन इकोनोमी अर्थात् हिमाली अर्थतन्त्रको कन्सेप्टमा यो बृहत्तर यो आर्किटेक्चरमा राखेर यो सबै कुरोलाई हेरेर तत् अनुसारको नीतिगत संस्थागत पुनरावलोकन गर्न आवश्यक छ र अन्तिम यो विषयमा मैले के पनि भन्न चाहन्छु भने हामी भिक्टिम मात्रै होइनौँ, हामीले हामी च्याम यो नेसनल यस्तो यस्तो अभूतपूर्व क्लाइमेट क्राइसिसमा पनि हामीले विश्व सामु हामीले जो राम्रा उदाहरणहरू दिन सफल पनि भएका छौँ, त्यो कुराहरू पनि उजागर गर्नुपर्छ। जस्तो उदाहरणको लागि तपाईँको हाम्रो नेपाल संसारको यस्तो एउटा देश हो जसले अग्रभागमा जलवायु परिवर्तनको सामना गर्दा गर्दै पनि आफ्नो आन्तरिक डोमेस्टिक एनर्जी कन्जम्सन र त्यसको निड खपत सम्पूर्ण हामीले क्लिन सोर्स अफ एनर्जीबाट पाउँछौँ। भन्नुपर्दा हामीले हाम्रो 90-95% नेपालैको आन्तरिक तपाईँको एनर्जी कन्जम्सन त्यसको सोर्स भनेको हाम्रो हाइड्रो भनेको क्लिन गुड सोर्स अफ एनर्जी, डर्टी सोर्स अफ एनर्जी होइन। अब अरू ठाउँहरूमा होइन उहाँहरूले डर्टी सोर्स अफ एनर्जीहरू युज गर्नुहुन्छ, हामीको हाम्रो सम्पूर्ण उस चाहिँ हामीले क्लिन सोर्स आयो। अर्को कुरो अब हामीले बायोडाइभर्सिटी कन्जर्भेसनमा पनि हेर्ने हो भने तपाईँको जस्तो यतापट्टि मुस्ताङकै कुरा गरौँ होइन, म पनि त्यसको कतिपय ठाउँमा सदस्य भएर स्टेक होल्डर भएर काम गरेँ, मेरो घरकै मुवा पनि व्यवस्थापन समितिको अध्यक्ष सदस्यमा रहेर काम गर्नुभयो। यो वन व्यवस्थापन हामीले कम्युनिटी ड्रिभन अप्रोचले गरेको जुन हामीले बायोडाइभर्सिटी म्यानेजमेन्ट अन्तर्गत जुन वन सामुदायिक वनको कन्सेप्ट अहिले सफल भएर तपाईँको हिजोको 1960 तपाईँको 18% डिफरेस्टेसन भइसकेको, अहिले हाम्रो कम्तीको बढेर तपाईँको त्यो होइन 40% हामीले फरेस्ट कभरेज गराएको छौँ। त्यसको एउटा मूलभूत यसको सक्सेस पोइन्ट भनेको हाम्रो कम्युनिटी ड्रिभन सामुदायिक अप्रोचले गर्दाखेरि हामीले त्यो गर्न सक्यौँ। यसको सफलता र यसको सफल अभ्यास अहिले तपाईँको विभिन्न अफ्रिकी मुलुकहरूमा पनि प्र्याक्टिस भएको छ, लागू भएको छ, कन्जर्भेसन केस स्टडिजहरूमा हाम्रो रेफरहरू लिएको छ। अर्को तपाईँको टाइगर प्रोटेक्सन र त्यसको होइन एक्सपान्सनको कुरा गर्ने हो भने हामी नेपाल सबैभन्दा सफल उदाहरण दिन सक्ने अहिले पोजिसनमा छ। हाम्रो प्र्याक्टिसहरूले टाइगर कन्जर्भेसन होइन अहिले तपाईँको वाइल्ड लाइफ कन्जर्भेसनमा एकदमै कोसे ढुङ्गा साबित भएको छ। यो गरेर हामी क्लाइमेट भिक्टिम भन्दा पनि क्लाइमेट च्याम्पियन पो हो कि भन्ने हिसाबले पनि हामीले अब वकालत गर्नुपर्छ। यस्तो हामी अग्रभागमा भएर पनि हामीले यस्ता गुड प्र्याक्टिसेसहरू गरेका छौँ, त्यो भएको भए सरकारले यी कुराहरूलाई सबै कुरालाई मध्यनजर गरेर विन विन सिचुएसनमा लानुपर्छ।
हजुर, अब यहाँसँग कुराकानी गरिरहँदाखेरि राजनीतिक प्रसङ्गमा पनि जाउँ। मूलत यहाँ जुन पार्टीमा हुनुहुन्छ नेपाली काँग्रेसबाट यहाँ निर्वाचित हुनुभयो, अब काँग्रेस यसपालि नराम्ररी नै खुम्चियो भनौँ न, 2007 परिवर्तनदेखि मुलुकको मूल दलका रूपमा रहेको काँग्रेस 165 मध्ये 18 सीटमा मात्रै प्रत्यक्ष रूपमा निर्वाचित भयो, त्यसमध्ये यहाँ एउटा हो। अहिले काँग्रेसको अस्तित्वकै बारेमा पनि प्रश्नहरू उठाउन थालिएको छ, काँग्रेस किन यसरी खुम्चियो?
अब काँग्रेस मतादेशको हिसाबले खस्कियो भन्ने कुरोमा म धेरै असहमति जनाउँदिन, तर काङ्ग्रेस अब काङ्ग्रेसको मुद्दा विचारले चाहिँ हारेको जस्तो अथवा थुम्चेको जस्तो मलाई लाग्दैन। तर यद्यपि तपाईँले जुन यो अहिलेको यो 82 जनादेशमा किन कमजोर प्रकृति रह्यो समग्रमा भन्ने हिसाबले मैले बुझ्दाखेरि र कुरा राख्दाखेरि कुरा राख्नुपर्ने हुँदाखेरि चाहिँ मेरो विश्लेषण चाहिँ के रहन्छ भने, अब यो विगत 30-35-40 वर्षदेखि विशेष गरेर बहुदलपछि चाहिँ हामीले होइन अब जस्तो अहिलेको हाम्रो संविधानको मूल मर्म भनेकै होइन गणतन्त्रात्मक संघीय लोकतान्त्रिक यो एस्पेक्टहरू भएको भए यसमा हाम्रो पार्टीको पनि अहम भूमिका रह्यो। हाम्रै पार्टीको श्रद्धेय स्वर्गीय सभापति एवं संविधान पिता सुशील कोइरालाको नेतृत्वमा 2072 आफ्नै जननिर्वाचित झारखण्ड जनताको प्रतिनिधिबाट लेखिएका संविधान पनि पायौँ। तर मैले यो हुँदै गर्दाखेरि हामी यो पोलिटिकल इमान्सिपेसन राजनीतिक व्यवस्थाको मुक्तिको लागि यो लड्दा लड्दै यो विगत यो 30-35 जुन साइकल अफ इन्स्टेबिलिटी यो पटक पटक होइन यो अस्थिर घटनाक्रमले गर्दाखेरि र कम्तीमा पनि राजनीतिक नेतृत्वहरूले यो या त्यो भन्न चाहन्न, केही पनि नभएको त होइन, के अब हुनलाई भयो, तर जनताले चाहे बमोजिमको रफ्तार र चाहे बमोजिमको आर्थिक मुक्ति आर्थिक गतिविधिहरू हुन नसक्नु र यो डिप रुटेड करप्सन यो तर यो भ्रष्टाचारले जरा गाड्नु र गभर्नेन्स फेलियर यो सुशासन यो हामीले जुन भ्रष्टाचार रहित र लोक कल्याणकारी राज्यको निर्माण गर्छौँ भनेर हामी बोल्छौँ तर त्यो हुन नसक्नु यो कुरोले विगत 30-35 डेलिभरीमा कमी आउने गर्दाखेरि जुन यो क्युमुलेटिभ इयर्स अफ जुन यो हाम्रो फटिग यो डेमोक्रेटिक फटिग यी यस्ता कुराहरूले चाहिँ हामी सब्सट्यान्टिभ सार्भूत लोकतन्त्रको अभ्यास भन्दा पनि हामी प्रक्रियागत लोकतन्त्रमा मात्रै हामी सीमित रह्यौँ, प्रोसिजुरल डेमोक्रेसीमा मात्रै सीमित रहँदाखेरि यसले जुन जनमानसमा जुन विगत 30-35 ठेग्रिएर राखेको जुन एउटा फ्रस्ट्रेसन लोकतान्त्रिक फटिग लोकतान्त्रिक थकान त्यो त्यसैको विस्फोट स्वरूप अहिले यो पटक चाहिँ अब त्यो पुरानो स्टेक होल्डर अब जसले यो विगतको यो 30-35-40 जुन डेलिभरीमा अलिक गर्न सकेन त्यसको फलस्वरूप सायद यो पटक अलिकति अब जनमत चाहिँ नेपाली काङ्ग्रेसको मत होइन नेपाली काङ्ग्रेस लगायत पुराना राजनीतिक दल सबैको खुम्चिएको छ, अब त्यो चाहिँ हामीले मान्नुपर्छ।
हजुर, अब सानै आकारको भए पनि यहाँको पार्टी अहिले प्रमुख प्रतिपक्षी दलका रूपमा छ, सरकारको समर्थन र विरोध यहाँहरूको भूमिकामा छ, यहाँहरू चाहिँ अब अहिले सरकारले थालेका कतिपय कामहरूका सन्दर्भमा जनस्तरबाट सकारात्मक प्रतिक्रियाहरू आइरहेको अवस्थामा सरकारको समर्थन र विरोध काङ्ग्रेसले कसरी गर्छ?
अब त पक्कै पनि अब संख्याले हामीलाई प्रमुख प्रतिपक्षको भूमिकामा जनताले मान्दै दिनुभएको छ, विचारले पक्कै पनि हामी सानो अब मानेको पनि छैन मानेको पनि छैन सदा पनि छैन। जबसम्म हामीले जनताको मुद्दामा न्याय गर्न सक्छौँ तबसम्म हाम्रो विचार हाम्रो विचारले जितिने रहेको हुन्छ। तर यद्यपि अब यो कुरो यो देश निर्माणको विषय भन्ने कुरो यो कुनै एक दल या दुई दलको कुरो होइन, यो तपाईँ हामी सबैको र सामूहिक बृहत्तर यो सबै स्टेक होल्डरको साझा दायित्व पनि हो अभिभावक पनि हो। अब तपाईँले भन्नुभएको जस्तो अब हामीले हाम्रो सैद्धान्तिक हाम्रो सैद्धान्तिक लाइन नै के हो भने गुण र दोषको आधारमा हाम्रो साथ समर्थन र तपाईँको रचनात्मक आलोचना हुन्छ, हामी जनताको पक्षमा खरो रूपमा प्रस्तुत हुन्छौँ, जनताका मुद्दाहरूमा खरो रूपमा प्रस्तुत हुन्छौँ। हामीले अब जस्तो संविधानले प्रदत्त गरेको सीमाभित्र रहेर सरकारले काम कारवाही अगाडि बढाउँछ भने हाम्रो पूर्ण समर्थन हुन्छ। संवैधानिक सर्वोच्चको कायम रहन्छ, होइन, स्वतन्त्र न्यायपालिकाको हस्तक्षेप हुँदैन र न्याय विधिद्वारा शासन होइन कि विधिको शासन कायम गर्ने उहाँहरूको लगमा हाम्रो सम्पूर्ण साथ सहयोग रहन्छ। जब जब उहाँहरू ट्र्याक बिराउन खोज्नुहुन्छ, जब जब उहाँहरू जनताको मुद्दाबाट विमुख हुन खोज्नुहुन्छ, तब तब कङ्ग्रेसले उहाँहरूलाई झकझगाउने मात्र होइन संवैधानिक परिधिभित्र रहेर आफूले उपयोग गर्न सक्ने लोकतान्त्रिक विधि प्रक्रियाहरू सबै कुरोको प्रयोग गरेर जनताको हक अधिकारलाई सुनिश्चित गर्न हामी सदैव सदनमा सडकमा अथवा जहाँ जहाँ अभाइलेबल हुन्छ सबै प्लेटफर्महरूमा हामी करोड रूपमा प्रस्तुत हुनेछौँ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
ओके, थ्याङ्क यू।
उहाँ हुनुहुन्थ्यो मुस्ताङका सांसद, नेपाली काँग्रेसका युवा नेता योगेश गौचन थकाली। हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने विभिन्न सांसदहरूको अगुवाई गर्दै उहाँले प्रधानमन्त्री र शिक्षा मन्त्रीसँग शैक्षिक क्यालेण्डर अनुकूलताका लागि पैरवी गरिरहनु भएको छ। यिनै विषयमा अन्तर्संवादमा कुराकानी गर्दै थियौं। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।